नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। सुनसरीको देवानगंज गाउँपालिकामा भएको घटनाको चौथो दिन हिजो अवस्था क्रमशः हिजोदेखि सामान्य बन्दै गएको छ। सुरक्षाकर्मीको निगरानी, स्थानीय समुदायको संयमता तथा विभिन्न पक्षबाट भएका सद्भाव र शान्ति स्थापनाका पहलका कारण छिटफुट घटना बाहेक जिल्लाको जनजीवन सामान्य अवस्थामा फर्किन थालेको हो। सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको उपस्थितिबाट मात्र सुरक्षा स्थिति नियन्त्रणमा आउन नसकेपछि सशक्त रूपमा नेपाली सेनाको टोली परिचालन भएर प्रभावित क्षेत्रका बजार, बस्ती र सड़क राजमार्गमा बाक्लो गस्ती गर्न थालेपछि जिल्लामा कुनै पनि अप्रिय घटना अहिले भएको छैन। यता संघीय संसदमा प्रतिनिधित्व गरेका सहित नौ दलले पारस्परिक भाइचारा र सामाजिक सद्भाव खलबल्याउने कुनै पनि प्रकारका अवांछित गतिविधि र उत्तेजनामा नआउन सम्पूर्ण देशवासीलाई अपील गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको आह्वानमा हिजो सम्पन्न सर्वदलीय बैठकले सामाजिक सद्भाव र शान्तिका लागि अपील गर्दै आवेग र मुठभेड़ले समस्या समाधान नहुने र थप जटिलता मात्र निम्त्याउने यथार्थप्रति सबै सचेत हुनुपर्ने निष्कर्ष निकालेको हो। नेपाल धार्मिक विविधतायुक्त मुलुक हो। फरक फरक धर्ममा आस्था राखे पनि सदियौंदेखि नेपालीले सअस्तित्व कायम राख्दै आएका छन्। नेपाली समाजको उदारता र सहिष्णुता अतुलनीय र अनुकरणीय पनि छ, प्रशंसनीय पनि छ। सामाजिक तथा संवैधानिक रूपमा सबै धर्मको अस्तित्वलाई उच्च महत्व दिएको छ। यो सामाजिक परम्परा र संवैधानिक मर्मलाई जोगाउनु सबै नागरिकको कर्तव्य पनि हो। यदाकदा अभिव्यक्त हुने सक्ने सअस्तित्व र भाव विपरीतका गतिविधिलाई पनि विवेक र संयमता मार्फत निस्तेज तुल्याउनु पर्छ। हालैका दिनमा सुनसरीमा घटेको घटनाले यस्तै विवेक र संयमता अहिले खोजिरहेको छ। यता राष्ट्रिय मानवाधिकार आयोगले पनि सुनसरीको घटनाको सूक्ष्म अध्ययन गरिरहेको जनाएको छ र विशेष गरी राष्ट्रिय मानवाधिकार आयोगको कोशी प्रदेश कार्यालय विराटनगरले प्रारम्भिक घटनाको प्रारम्भिक अनुगमन गरिरहेको जनाएको छ। आज हामी विशेष गरी अहिले सुनसरी घटना र यसपछि बेला बेला घट्ने यस्ता घटना र यी घटनाहरूलाई अन्त्य गर्दै समाजमा सद्भाव, एकता, भाइचारा कायम गर्न के गर्नुपर्छ, कुन कुन पक्षको भूमिका कस्तो हुनुपर्छ भन्ने सन्दर्भमा केन्द्रित रहेर आज हामी अन्तर्संवाद केन्द्रित गर्छौं। हामीसँग हुनुहुन्छ राष्ट्रिय मानवाधिकार आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेल। प्रवक्ताज्यू, स्वागत छ। स्वागत छ। अब सुनसरी घटना जसरी भयो, एउटा सानो विषयले त्यहाँ उग्र रूप लियो, एकजनाको ज्यान पनि गयो, जुन दुःखद विषय पनि हो। राष्ट्रिय मानवाधिकार आयोगले यसलाई कसरी हेरिरहेको छ?
अब यस्तो सानो चाहिँ कारणबाट उत्पन्न भएर व्यक्तिको ज्यानै जान सक्ने जानै पर्ने र त्यसभन्दा पछाडि अझ बढी चाहिँ हिंसात्मक गतिविधिहरू भन्नु भनेको एकदमै दुःखद हो। यस्तो घटनाहरूले चाहिँ अब खास गरी मानव अधिकारको उपभोगमा त असर पर्छ नै, यसले चाहिँ समाजमा सद्भाव भड्किने, एक आपसमा चाहिँ चाहिने अशान्ति फैलिने, हिंसा भड्किने र चाहिँ समाज नै अस्तव्यस्त हुने खालको स्थिति चाहिँ देखा पर्न सक्छ। र त्यो भएको हुनाले यस्ता घटनाहरूलाई चाहिँ हामीले समयमै चाहिँ नियन्त्रणमा लिनुपर्ने हो अथवा त्यसलाई चाहिँ सद्भाव कायम गर्नुपर्ने हो। सबैले सक्रियतापूर्वक चाहिँ नि आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने भएकोले राष्ट्रिय मानव अधिकार आयोगले पनि अहिले प्रारम्भिक चरणमा चाहिँ यसलाई कहाँ के भइरहेको छ भनेर अनुगमन गर्ने र सबैले आफ्नो ठाउँबाट चाहिँ नि यसलाई चाहिँ सामाजिक सद्भाव कायम गर्ने कुरामा चाहिँ सबैले आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्छ र भूमिका निर्वाह गरेको छ कि छैन भनेर पनि हामीले हेरिरहेका छौँ। यो स्थितिलाई अहिले हामीले एकदम प्रारम्भिक चरणमा चाहिँ हामी अनुगमनको चरणमा छौँ।
अब यस्ता घटना जुन बेला बेला हुने गर्छ, हुन त हाम्रो समाज विविधतायुक्त समाज हो, फरक फरक धर्ममा आस्था राखे पनि सदियौंदेखि नेपालीले सअस्तित्व कायम राख्दै हामी अगाडि बढ़ी नै रहेका छौं। तर बेला बेला यस्ता घटनाहरू भइरहँदा मानिसहरू चाहिँ हुल चाहिँ जता गयो त्यतै जाने, त्यस्तै मानसिकता बनाउने प्रवृत्ति पनि बढ्दै गइरहेको छ। अब यसले चाहिँ भनौ न कालान्तरमा के आउला, के प्रभाव पार्ला भन्ने नसोचिकन बुझेका शिक्षित व्यक्तिहरू पनि यस्ता घटनाहरूमा चाहिँ अलिकति हुल भीड चाहिँ जता गयो त्यतै जाने मनस्थिति पनि छ। यो अन्त्यका लागि भनौँ न यस्तो यो प्रवृत्तिलाई चाहिँ हामीले कसरी हेर्न सकिन्छ?
यो विगतमा, अहिले मात्रै होइन, विगतमा पनि यस्ता खालका घटनाहरू बेला बेलामा घट्ने गरेका थिए होइन। त्यस्तो घटनामा यहाँले भन्नु पाएको अलिकति केही व्यक्तिहरूले चाहिँ यो धमिलो पानीमा माछा मार्ने भन्छ नि त्यस्तो खालको काम पनि गर्ने र यस्ता हिंसात्मक घटनालाई बढावा दिनलाई के गर्न सकिन्छ भन्दा त्यस्ता खालका कामहरू गर्ने जानेर वा नजानेर त्यस्ता खालका कामहरू गरेका विगतमा पनि देखिन्छ। यसमा पनि अब त्यो खालका कतिपय कुरा केही व्यक्तिहरूले त्यस्तो कामहरू केही समूह केही व्यक्तिबाट त्यस्ता कामहरू भयो होलान्, तर त्यसलाई हामीले चिर्नुपर्छ। अहिले यो यस्तो घटनाहरूमा भनेको यो आरोप प्रत्यारोप गर्ने अथवा कसैले कसैलाई गर्ने त्यसमा चाहिँ आफ्नो चाहिँ रोटी छेक्ने भन्छन् नि त्यो खालको चाहिँ आफ्नो बहस गर्ने आफ्नो स्वार्थ प्रेरित भएर चाहिँ नि तर्क गर्ने त्यो अवस्था होइन। अब त्यो कसको गल्ती भयो किन यो भयो भन्ने कुरा भोलिका दिनमा हेरौँला। अब अहिलेको तत्कालको चाहिँ समस्या भनेको चाहिँ त्यसलाई चाहिँ सामाजिक सद्भाव कायम गरेर यसलाई चाहिँ कसरी चाहिँ सामान्य अवस्थामा फर्काउने भन्ने कुरा चाहिँ सबभन्दा महत्त्वपूर्ण हो। त्यसपछि दोषी खोज्ने, दोषी खोजेर चाहिँ दोषीलाई कारवाही गर्नुपर्ने अथवा क्षतिपूर्तिका कुराहरू त छँदैछन्, ती कुराहरू त सरकारले गरि पनि हाल्छ, यी कामहरू दोस्रो चरणमा हुन्छन्। त्यसैले अहिले यति बेला अब हिजो जस्तो राजनीतिक दलहरू एक ठाउँमा बसेर चाहिँ नि सबैले एउटा एकीबद्धता पनि गर्नुभयो, त्यो एकदम राम्रो सकारात्मक पक्ष पनि छ। कतिपय धार्मिक समूहहरूले चाहिँ नि अब सामाजिक सद्भाव र्यालीहरू गर्ने, बैठकहरू गर्ने, आह्वानहरू गर्ने गरिरहेका छन्। यो सकारात्मक पक्ष पनि हामीले देखिरहेका छौँ र यही सकारात्मक पक्षको परिणाम अघि यहाँले भन्नुभएको जस्तो के अलिकति अलिकति कुल हुँदै गएको स्थिति पनि छ र यही कुरालाई अहिले हामीले चाहिँ नि निरन्तर आज पनि हामीले यसलाई अझै चाहिँ नि पूर्ण रूपमा चाहिँ नि सामान्य अवस्थामा अझै पनि आइसकेको स्थिति छैन। त्यो भएको हुनाले हामी सबैले आफ्नो क्षेत्रबाट आफ्नो ठाउँबाट यो कामलाई नै निरन्तरता दिनुपर्छ र हिंसा भड्किने खालको अभिव्यक्ति दिने, सामाजिक सञ्जालमा त्यस खालका चाहिँ अभिव्यक्तिहरू दिने, अफवाह फैलाउने काम चाहिँ कसैले पनि यति बेला चाहिँ गर्नु हुँदैन। त्यो हाम्रो सामाजिक उत्तरदायित्व पनि हो। अहिले यो सामाजिक सञ्जालमा भ्रम फैलाउनेहरूको अत्यन्तै बढी देखिन्छ। यो खालका गतिविधिहरूले चाहिँ झन् चाहिँ नि स्थिति चाहिँ नि बिग्रिन जान्छ। त्यसकारण त्यतातिर पनि हामीले सतर्कता अपनाउनु पर्छ र सबैले चाहिँ आफ्नो ठाउँबाट यसलाई चाहिँ नि चाहिँ नियन्त्रणमा गर्ने अथवा सद्भाव कायम गर्ने कुरामा भूमिका खेल्नुपर्छ र राष्ट्रिय मानवाधिकार आयोगले पनि यही कुरालाई जोड दिएर हामी एकदमै अहिले फिल्डमै छौँ। सबैलाई हामीले आह्वान पनि गरिरहेका छौँ, हाम्रो अनुगमन टोली निरन्तर चलिरहेको छ। यसलाई अलिकति कुल भएपछि हामी यसलाई अनुसन्धानको चरणमा पनि जान्छौँ।
मुख्य कुरो अब यसलाई चाहिँ एउटा सामान्य बनाउनु अहिले सबैको दायित्व पनि हो। यसै क्रममा राजनैतिक दलहरूले हिजो एक किसिमको एउटा सहमति पनि आह्वान पनि गरेका छन्। विभिन्न राजनीतिक दल तथा तिनका नेताहरूले आपसी एकता, सहिष्णुता र सामाजिक सद्भावको पक्षमा वकालत गर्दै त्यसमा खलल नपुर्याउन आह्वान गरिरहेको अवस्था छ। विभिन्न सामाजिक धार्मिक समूहका अगुवाहरूले पनि यो आह्वान गरिरहनु भएको छ। अब यो सँगै अब उहाँहरूको विशेष गरी स्थानीय राजनीतिकर्मी सँगै स्थानीय अगुवाहरूले चाहिँ अब त्यहाँ सामाजिक सद्भाव एकता कायम राख्न के गर्न सक्छन्?
अब यो अलिकति कस्तो हुन्छ भने मुख्यत राजनैतिक दलहरूको चाहिँ अब अलिकति अभिभावकीय भूमिका पनि हुन्छ होइन। अब ठिक छ, समाजका सबैको दायित्व रहन्छ नि, एउटा राजनीतिक दल र सरकारले चाहिँ अलिकति विशेष रूपमा ध्यान दिनुपर्ने हुन्छ. राजनीतिक दलहरूले अब केन्द्रीय तहमा एउटा चाहिँ नि सबैको एकबद्धता एकै खालको आवाज आइरहेको छ, त्यो राम्रो कुरा हो. र स्थानीय तहमा पनि राजनीतिक दलहरूले चाहिँ अलिकति प्रभावकारी भूमिका खेलिदिँदाखेरि चाहिँ यसलाई चाहिँ कुल डाउन गर्नलाई चाहिँ सहज हुन्छ भन्ने लाग्छ. त्यसै गरी अब राजनीतिक दल सँगसँगै चाहिँ स्थानीय सरकार, प्रदेश सरकार, प्रदेश सरकारको पनि हिजो बैठकहरू बसेको हामीले जानकारी पायौँ, त्यो राम्रो कुरा हो. र स्थानीय सरकार र प्रदेश सरकारको पनि विशेष भूमिका हुन्छ. र यहाँले अघि कुरा गर्नुभएको जस्तै राजनीतिक दललाई, राजनीतिक दलका नेताहरूलाई को चाहिँ स्थानीय समाजमा अलिक विशेष खालको भूमिका देख्छौँ हामी. हाम्रो समाजमा राजनीतिक दलकाहरूले भनेको मान्ने, उहाँहरूलाई निर्णय मान्ने, उहाँहरूलाई चाहिँ अगुवा ठान्ने, यो खालको हामीले देखिरहेका छौँ हाम्रो चाहिँ समाजमा. र त्यो भएको हुनाले पनि राजनीतिक दलले चाहिँ नि सबै राजनीतिक दलले एउटै भोइसमा एउटै आवाज निकालेर चाहिँ यति बेला चाहिँ अरू मतभेद हुनसक्छ राजनीतिक दलहरूबीच, आफ्ना विचार हुन सक्छन्, मतभेद हुन सक्छन्, त्यो अरू विषयमा हुन सक्छन्, तर यो विषयमा चाहिँ मतभेद नगरिकन सबैले एउटै आवाज निकाल्नु पर्छ भन्ने लाग्छ. कहिले पनि राजनीतिक दलहरूले के गरिदिनुहुन्छ भने सामाजिक सद्भावता कायम हुनुपर्छ, त्यसमा कुनै विवादै छैन, तर भनेर कहिले पनि सुरु गरिदिनुहुन्छ क्या, त्यसमा अलिकति घुमाउरो भाषा प्रयोग गरेर त्यस्तो खालको कामहरू गर्नु भएन. यतिखेर भनेको कुनै पनि उसबाट चाहिँ कुनै पनि एङ्गलबाट कतैबाट पनि हिंसा नबढ्कोस्, हिंसालाई प्रश्रय नपाओस्, कुनै पनि अभिव्यक्तिले कुनै पनि गतिविधिले त्यो खालको प्रश्रय नपाओस् भन्ने कुरामा ध्यान दिनुपर्ने हुन्छ. र त्यस कारण राजनीतिक दलका स्थानीय चाहिँ नि राजनीतिक दलहरूले अथवा स्थानीय नेताहरूले त्यो भूमिका सक्रियतापूर्वक यतिखेर निर्वाह गर्नुपर्छ भन्ने लाग्छ.
अर्कोतर्फ अब सामाजिक सञ्जालहरूले पनि अब विभिन्न खालका सन्देशहरू दिइरहेका छन्, कतै सकारात्मक सन्देश दिएका छन् त कतै नकारात्मक सन्देश, त्यसैले गर्दा पनि यस्ता घटनाहरू अझै बढ्दै जाने, घटनाहरूले ठूलो आकार लिने, ठूलो रूप लिने प्रवृत्ति हामीले देखिरहेका छौं. अब यो सन्दर्भमा अब एउटा सामान्य जनताले, सामान्य नागरिकले चाहिँ कसरी, कुन कुरामा विश्वास गर्ने, त्यो अलिकति दुविधामा परेको पनि हामीले देखेकै छौं. होइन, अब व्यक्तिहरू जो अलि उनीहरूको जुन सामाजिक सञ्जालहरूमा धेरै भनौं न उनीहरूको खोजी भइरहेको हुन्छ, उनीहरूले बोल्दा चाहिँ जे आफ्नो भनौं न आफ्नो मन लाग्छ, आफ्नो धारणा व्यक्त गर्ने, जसले चाहिँ समाजमा के असर गर्छ, पछि यसले के असर पार्छ भन्ने नसोचिकन तत्काल प्रतिक्रिया दिने अवस्थाले पनि यस्ता किसिमका घटनाहरूले प्रोत्साहन पाउँछन्, यस्ता घटनाहरूको प्रभाव चाहिँ अझै बढ्दै जाने देखिन्छ. अब यसलाई चाहिँ एउटा सामान्य नागरिकले कसरी विश्लेषण गर्न सक्छन्?
अहिले यो कस्तो छ भनेदेखि, एउटा यो सामाजिक सञ्जालको कुरा गर्दाखेरि अलि सामाजिक सञ्जालमा कुन चाहिँ आएको चाहिँ सूचना कुन सही हो, कुन चाहिँ गलत हो भनेर छुट्याउन नसक्ने ठुलो हिस्सा छ अहिले पनि. होइन, अब कहिलेकाहीँ चाहिँ एकदम सचेत मान्छे पनि कहिलेकाहीँ चाहिँ अलबलमा परिन्छ, ओहो यो सही हो कि अहिले गरेको हो कि, विभिन्न खालका फोटाहरू आउँछन्, विभिन्न खालका चाहिँ अहिले त बडा सजिलो छ, बनाइदियो, हालिदियो, गर्दै त्यसको चाहिँ कसैले चाहिँ उत्तरदायित्व लिनु पनि पर्दैन, अब यो प्रहरीले त्यस्ता मान्छेहरूलाई नियन्त्रणै गर्न पनि गाह्रो हुने भइसक्यो, अब कहाँबाट हालिदिन्छ को मान्छे, एउटा दुईवटा तिनवटा भए पो त्यसलाई नियन्त्रणमा लिने, यति धेरै चाहिँ यस्ता खालका अफवाह फैलाउनेहरूको यति ठुलो सङ्ख्या छ, त्यो ठुलो सङ्ख्या भएको हुनाले अब त्यो खोज्दा खोज्दै उ गर्दा गर्दै मान्छे को कहाँबाट हुन्छ क्या, कतिवटा चाहिँ त्यो चाहिँ नि फेक आइडियाहरू हुन्, त्यस्तो खालको स्थिति भएको हुनाले सामाजिक सञ्जालमा अलिकति भद्रगलको स्थिति पनि छ, र त्यसले चाहिँ हामी सामाजिक सञ्जाल खलबल ल्याउन सक्ने स्थिति छ. त्यसैले यो सामाजिक सञ्जालको एउटा सकारात्मक पाटो हुँदा हुँदै पनि केही हाम्रो चाहिँ सामाजिक सद्भाव खलबल ल्याउन यसले पनि भूमिका खेलेको छ. यसलाई हामीले अलिकति यहाँले भन्नुभएको जस्तो जो व्यक्तिहरू जो समाजमा चिनिएका छन्, बुझिएका छन्, उसले बोलेको चाहिँ सही हो भन्ने खालको चाहिँ बुझाइ समाजले चाहिँ पत्याउने मान्छेहरू हुन्छन्, ती मान्छेहरूले चाहिँ सामाजिक सञ्जाललाई सही रूपमा सदुपयोग गरेर सही ढङ्गका अभिव्यक्तिहरू दिएदेखि त्यसले चाहिँ अलिकति काम गर्थ्यो भन्ने लाग्छ। अब यहाँ कतिपयको देखिन्छ यसो घुमाइ फिराइ कता कता चाहिने, कसरी चाहिने, यसलाई चाहिँ कुल डाउन गर्ने भन्दा पनि कसरी चाहिँ कसलाई दोष थोपर्ने भन्ने कुरातिर चाहिँ त्यो फेसबुकका स्ट्याटसहरू अथवा अरू ट्विटहरू गरिएका कुराहरू अथवा कता कता चाहिँ नि न्युजमा चाहिँ नि त्यही अभिव्यक्ति दिएका कुराहरू देखिन्छ। र अब यो दोषी खोज्नुपर्छ, तर दोषी खोज्ने बेला यो होइन, अहिले यति बेला दोषी खोज्ने बेला होइन, दोषी खोज्ने बेला आउँदैछ, आउँछ, दोषी खोजिनुपर्छ। यो घटना कसरी घट्यो भन्ने कुरा, यो घटना घट्नुको कारण के हो र त्यसको चाहिँ प्रमुख दोषी को हो, त्यो उसले उन्मुक्ति पाउनु हुँदैन, त्यसमा चाहिँ एकदम हामी चाहिँ स्पष्ट हुनुपर्छ। तर के छ भने त्यसको त समय आउँछ, अहिले तत्काल यति बेला भनेको चाहिँ हामीले त्यतातिर जाने फलानु दोषी हो यो अथवा कुनै योको घटनासँग अस्तिको घटनासँग तुलना गर्ने ऊ गर्ने त्यो बेला आइसकेको छैन। गरौँला नि तुलना, भोलि तर्क गरौँला, सङ्गत ऊ गरौँला, आफआफ्ना बहस गरौँला, छलफल गरौँला, अनुसन्धान होला, मानव अधिकार आयोगले पनि अनुसन्धान गर्छ, अरूले पनि चाहिँ अब छुट्टै खालको अर्को अनुसन्धान होला, अब छानबिन समितिहरू गृहले पनि चाहिँ बनाइरहेको छ, अब यस्तै यसो भएको हुनाले त्यो अर्को पाटो हो, त्यतातिर हामी जाउँला। तर अहिलेको यतिखेरको स्थितिमा चाहिँ सामाजिक सञ्जाल प्रयोग गरेर घुमाउरो भाषामा वा चाहिँ नि डाइरेक्ट पनि यस्ता खालका सद्भाव खलबलिने काम चाहिँ कोही कसैले पनि गर्नु हुँदैन। अझ पट्याका मान्छे अलिकति जसका चाहिँ फलोअरहरू छन् समाजमा, उनीहरूले भनेको दुई चारजनाले पट्याउँछन्, दुई चारजना उनीहरूका पछि छन् मान्छे, त्यस्ता मान्छेहरू त झन् गर्नै हुँदैन भन्ने लाग्छ। त्यसैले यो भन् यति बेला भनेको चाहिँ जिम्मेवारी पुरा गर्ने बेला हो, यतिखेर भनेको चाहिँ नि जिम्मेवार कसै अर्कालाई दोष लगाउने बेला होइन। त्यसैले हरेक व्यक्ति चाहिँ नि जिम्मेवार हुनुपर्छ, चाहे त्यो राजनीतिक दलको होस्, चाहे त्यो सिभिल सोसाइटीको कुनै चाहिँ नि ऊ होस्, वकिल होस्, समाजसेवी होस्, बौद्धिक वर्ग होस्, हरेक व्यक्तिले चाहिँ यतिखेर चाहिँ अलिकति सकारात्मक ढङ्गले चाहिँ नि यसलाई चाहिँ नि अगाडि जान पर्ने हेर्न पर्ने स्थिति छ।
रेडियो नेपालबाट अन्तरसंवाद कार्यक्रम सुन्दै हुनुहुन्छ। आजको अन्तरसंवादमा हामी राष्ट्रिय मानवाधिकार आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलसँग कुराकानी गरिरहेका छौं, विशेष गरी सुनसरी घटना, यसले उठाएका विषयहरू र मानवाधिकार आयोगले सुनसरी घटनालाई कसरी विश्लेषण गरेको छ भन्ने लगायतका सन्दर्भ जोडेर हामी कुराकानी गरिरहेका छौं। जस्तो अब प्रवक्ताज्यू, यस्ता किसिमका घटनामा सुरक्षा संयन्त्रलाई दोष दिने गरिन्छ, सुरक्षा संयन्त्रको कमजोरी भयो भनेर विश्लेषण गरिन्छ। अब यो सन्दर्भमा पूर्व तयारीका कामहरू हुन नसक्दा यस्ता घटनाहरू हुन सक्छन्, पूर्व तयारी चाहिँ सुरक्षा संयन्त्रले गर्नुपर्ने थियो, पूर्व आकलन गर्नुपर्ने थियो भन्ने कुराहरू पनि आएका छन्। अब यो सन्दर्भमा हाम्रो यस्ता घटनाहरू चाहिँ अगाडि बढ्न नदिन, यस्ता घटनाहरूले ठूलो रूप लिन नदिन, यस्ता घटनाहरूलाई चाहिँ पूर्व तयारीको सन्दर्भ छ, अब यो यसलाई चाहिँ कसरी हेर्न सकिन्छ, विशेष गरी सुरक्षा बलको पूर्व तयारीको सन्दर्भमा?
अब अहिले कहाँनिर कमजोरी भयो भन्ने कुरातिर म त्यति धेरै जान चाहन्न, मैले अघि भने जस्तै यस्तोतिर जाने बेला भएको छैन। तर कुरा के चाहिँ भन्न सकिन्छ भने मान्छे मर्नु यो खालको हिंसात्मक घटना हुनु भनेको काहीँ न काहीँ कमजोरी त अवश्य भएको छ। कुनै पनि कमजोरी नभइकन, कुनै पनि गल्ती नभइकन यो खालको घटना त घट्दैन, त्यसले दोषी कोही न कोही त छ, त्यसले दोषी पहिचान गरेर कारवाही गर्ने कुरा पनि हुनुपर्छ, त्यो दोस्रो चरणमा गरौँला। र अर्को कुरा चाहिँ के भने भविष्यमा यस्ता घटनाहरू घट्न नघटुन् भन्नका लागि सुरक्षा सतर्कता चाहिँ अलिकति बढी अप्नाउनै पर्ने हुन्छ सुरक्षा निकायहरूले, होइन, सुरक्षा आकलन गर्न नसक्दाखेरि कहिलेकाहीँ एकदम अपेक्षा नै नगरेका घटनाहरू भइदिन्छ। यहाँ पनि सानो इस्युबाट चाहिँ नि त्यही घटना घट्यो, त्यहाँ एकजना व्यक्तिको निधन भइहाल्यो, धेरैजना घाइते भइहाल्यो, त्यसपछि त्यसले के हो भने चाहिँ उग्र रूप चाहिँ त्यसभन्दा पछाडि अझ मान्छे मर्नु त एउटा दुःखद घटना भइहाल्यो, त्यसभन्दा पछाडि अझ बढी चाहिँ उग्र रूप लिँदै गएर यसले चाहिँ अझ धेरै देशभरि नै फैलिन्छ कि भन्ने खालको चाहिँ त्रासको स्थिति सिर्जना गर्यो। त्यो त्यस्तो स्थिति भोलिका दिनमा नआओस् भन्नको लागि सुरक्षा सतर्कता चाहिँ अलिकति बढी नै अलिकति चाहिँ नि गर्नुपर्छ पूर्व सुरक्षा सतर्कता भन्ने एउटा लाग्छ। अर्को चाहिँ सामाजिक रूपमा यो सामाजिक सद्भाव खलबलिने कुरामा चाहिँ सुरक्षा निकायको मात्रै पूर्ण भूमिका हुँदैन, यो समाजको भूमिका समाजका सदस्यको भूमिका बढी हुन्छ होला। सुरक्षा निकायले पर्याप्त सुरक्षा आकलन गर्न सकेन, त्यहाँ कमजोरी रह्यो भन्न सकेला, तर सामाजिक सद्भाव जुन खलबलिने कारकमा त एउटा पक्ष त समाजकै केही समाजका विभिन्न समूहहरू हुन्छ नि, ती पनि त हुन् नि त। त्यसरी उनीहरू पनि यो जिम्मेवारीबाट चाहिँ नि मुक्त हुन सक्दैनन्। उनीहरूले पनि आफूले चाहिँ नि आआफ्नो समुदायको आआफ्नो समाजको चाहिँ नि जिम्मेवारी लिनुपर्छ र त्यसलाई चाहिँ त्यस्तो खालको स्थिति नआओस् भन्नको लागि त्यस समुदायको अगुवाहरूले आफ्नो समुदायलाई चाहिँ नि सही तरिकाले बुझाउन र चाहिँ नि बुझाउन सक्नुपर्छ र त्यही बाटोमा हिँडाउन पनि सक्नुपर्छ। र यस्ता घटना भइहाल्यो भने पनि तत्कालै ती समाजका अगुवाहरू अगाडि आएर त्यसलाई बढावा दिने होइन, बढावा दिने खालका चाहिँ मिडियाहरूमा गएर बहस गर्ने होइन। होइन, हिजो पनि मैले केही मिडियाहरू हेर्दै थिएँ टेलिभिजनहरूमा, त्यहाँ विभिन्न समुदायका अर्को एउटा दोष दिने अर्कालाई दोष दिने विभिन्न चाहिँ नि आफ्नो समुदायका धार्मिक समुदायका व्यक्तिहरू जम्मा भएर उसले उसलाई दोष दिने उसले उसलाई दोष दिनेहरू देखिन्छ, देखेँ मैले केही। त्यस्तो खालको कामहरू यो बेलामा गर्नु भएन र भोलिका दिनमा पनि त्यो गर्नु भएन। बरु यी अगुवाहरू बसेर के गर्नु पर्यो भने भविष्यमा यस्ता खालका घटनाहरू हुन नदिन आफ्नो समुदायलाई कसरी चाहिँ नियन्त्रण गर्न सकिन्छ अथवा कन्भिन्स गर्न सकिन्छ, सही बाटोमा हिँडाउन सकिन्छ, हिंसात्मक घटनामा जानु हुँदैन भनेर कसरी चाहिँ नि प्रशिक्षित गर्न सकिन्छ भन्ने ढङ्गका उपायहरूमा चाहिँ सबै समुदाय एक ठाउँ बसेर छलफल गर्नुपर्छ भन्ने मलाई लाग्छ भविष्यमा यस्ता घटनाहरू दोहोरिन नदिनका लागि।
हुन्छ त टिकाराम पोखरेलज्यू, आजका लागि हामीसँग समय यति नै रह्यो, यो समयमा कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद।
हस्, यहाँलाई पनि यो महत्वपूर्ण समय उपलब्ध गराएर राष्ट्रिय मानवाधिकार आयोगका कुरा लगायत मानवाधिकारको समसामयिक सवाल र चाहिँ अहिले कुरोको घटनामा चाहिँ कोमा धारणा राख्न दिनुभयो, यसको लागि रेडियो नेपाल र यहाँलाई पनि धन्यवाद। सबै श्रोताहरूलाई नमस्कार।
हामी कुराकानी गर्दै थियौँ राष्ट्रिय मानवाधिकार आयोगका प्रवक्ता डाक्टर टिकाराम पोखरेल, विशेष गरी सुनसरी घटना, यसले मानवाधिकारका सवालमा उठाएका विषय लगायतका सन्दर्भमा केन्द्रित रहेर हामीले कुराकानी गर्यौं। यो सँगै आजको अन्तर्सम्वाद यति नै। प्राविधिक साथी शंकर भण्डारीलाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु।